الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا ليستأذنكم الذين ملكت أيمانكم والذين لم يبلغوا الحلم منكم ثلاث مرات من قبل صلاة الفجر وحين تضعون ثيابكم من الظهيرة ومن بعد صلاة العشاء ثلاث عورات لكم ليس عليكم ولا عليهم جناح بعدهم طوافون عليكم بعضكم على بعض كذلك يبين الله لكم الآيات والله عليم حكيم. صدق الله العلي العظيم. اس آیت کا ترجمہ یہ ہے، ایمان والو لیستأذنکم الذین، غلام اور جو لڑکے لڑکیاں جو ابھی جوان نہیں ہوئے، لم یبلغ الحلم، احتلام کی عمر کو نہیں پہنچے، تو وہ تین وقت میں تم سے پرمیشن لیں، تین وقت میں تم سے پرمیشن لے، ایک صلاۃ الفجر یعنی فجر کی نماز سے پہلے، چونکہ آدمی عام طور پر رات میں تھوڑا کھلا رہتا ہے، حضرت تھانوی رحمۃ اللہ علیہ نے مابین القوس یعنی اس طریقے سے اس کا بیان کیا ہے کہ آدمی رات کو گرمی کی وجہ سے کبھی لنگی پہن لی، کبھی لنگی اوپر ہو گئی، ستر کھلا ہوا ہے اور بچے آ گئے، ستر کو دیکھ لیا تو روم میں، ماں باپ کے روم میں داخل ہونے سے پہلے نوک کرے، اجازت لے، اس کو کہہ رہے ہیں من قبل صلاۃ الفجر، آخری پہر نیند کا بہت غلبہ ہوتا ہے، حین تدعون ثيابكم من الظهيرة، اور دوسرا دوپہر دین کو جب تم سونے کے لیے اپنے کپڑے اتارتے ہو. یہ عام طور پر عرب کے حساب سے بیان کیا، چونکہ یہ دوپہر میں وہ قیلولہ کرتے ہیں، کیا کرتے ہیں؟ قیلولہ کرتے ہیں، کپڑے بدل کر سوتے ہیں. ہمارے پاس تو فرصت نہیں ہے. مجدد الفیصانی رحمت اللہ علیہ نے لکھا ہے دوپہر میں 10 منٹ بھی سو گیا قیل اللہ کے لیے تو 1000 نفل رکعت سے بہتر ہے، جو کہ نبی اکرم صلی اللہ علیہ وسلم کی سنت ہے. 10 منٹ بھی اگر آدمی تھوڑا لائی ڈاؤن ہو جائے، آنکھ بند کر لے، کہیں بھی، سمجھ میں آئی بات، اس کو کرنا چاہیے. اس کا بڑا فرق ہوتا ہے رات میں دیر تک یا جلدی اٹھنے میں. وَمِن بَعْدِ صَلَاةِ الْعِشَاءِ، اور عشاء کی نماز کے بعد، عشاء کی نماز کے بعد، یہ تین وقت جو ہے تمہاری بے پردگی کے ہوتے ہیں. عورات لکم، ثلاث عورات لکم، لیس علیکم ولا علیہم جناہم بعدہم، تم پر اور ان پر اس ان تین وقتوں کے بعد علاوہ کوئی پرابلم نہیں ہے. طوافون علیکم بعضکم علی بعض، کیوں؟ اس لیے کہ وہ بچے، غلام، باندی وغیرہ کام کاج کے لیے اور بچے وغیرہ وہ گھر میں چلتے پھرتے رہتے ہیں. کذالک یبین اللہ لکم الآیات، اسی طرح اللہ کھول کھول کر اپنی آیتوں کو بیان کرتا ہے انسان کے فائدے کے لیے. واللہ علیم حکیم، اللہ تبارک و تعالی جانتا ہے اور وہ حکمت والا ہے. اصل مسئلہ یہ ہوا اس آیت کے نزول کا اتارنے کا پس منظر امام قرطبی اور امام رازی وغیرہ لکھتے ہیں کہ حضرت عمر رضی اللہ تعالی عنہ اپنے گھر میں دوپہر میں قیل اللہ کر رہے تھے اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک چھوٹے بچے کو کہا جاؤ حضرت عمر رضی اللہ تعالی عنہ کو بلا کر لے آؤ. یہ ہمارے گھروں کی طرح ان کے گھر نہیں تھے, بعض مرتبہ پردے نہیں ہوتے تھے, ہماری طرح تھوڑا ماشاءاللہ فرسٹ کلاس روم ہے اور دروازہ آپ کے سب بند ہیں وغیرہ, یہ سب نیچے کا پہلا ایک مین دروازہ کھولنا ہوتا ہے, پھر اوپر جانا ہوتا ہے اور بہت تیسرے مالے پر سوئے ہیں, ایسا نہیں ہوتا. وہ بچہ گھس گیا حضرت عمر رضی اللہ تعالی عنہ کے روم میں سوئے ہوئے تھے, تو ستر کا کچھ حصہ کھلا ہوا تھا اور حضرت عمر ایک دم آنکھ کھل گئی تو بہت ندامت کرنے لگے. ظاہری بات ہے نا, باپ سویا ہوا ہو, ماں سوئی ہوئی ہو, باپ عام طور پر تو کیا ہے, اگر ستر کھلا ہوا ہو بچہ تو مناسب نہیں ہے. حضرت عمر رضی اللہ تعالی ندامت کرنے لگے اور کہا کاش کہ اللہ کوئی حکم اس کے بارے میں نازل فرما دے. عام طور پر حضرت تھانوی رحمۃ اللہ علیہ فرماتے 27 یا 28 آیات ایسی ہے جو حضرت عمر رضی اللہ تعالی عنہ کے خیالات اور ان کے دماغ میں آنے والی باتوں کے حساب سے اللہ پاک نے اتاری ہے. اس آیت میں سے ایک آیت یہ بھی ہے, ادھر سوچنا تھا اللہ کے نبی کے پاس چلے گئے اور وہاں تو آیت اتر رہی ہے, وہاں تو آیت اتر رہی ہے. گویا اہل ایمان کو اللہ خطاب کر رہے ہیں لا تتبعوا خطوات الشیطان, شیطان کے فٹ سٹیپ پر فالو نہ کرو, شریعت کے مطابق زندگی گزارو, نہ اپنی خواہشات نفسانی اور نہ شیطان کے نقش قدم پر چلو, اس لیے کہ شیطان چاہتا ہے ہر وقت برائی کو برے راستے پر ڈالنا چاہتا ہے, اس لیے اس سے بچنے کی کیا کیا صورتیں ہیں اللہ تبارک و تعالی اس کو بیان کرتے ہیں. اسی لیے سورہ نور میں آپ شروع سے سنتے چلے آئے ہیں کہ بہت سارے مسائل بیان فرمائے ہیں سورہ نور میں, بہت تفصیل سے سورہ نور میں نے آپ کے سامنے بیان کی. اس میں یہ ایک مسئلہ استئذان کا ہے, اجازت لینے کا, اے ایمان والو دوسرے کے گھر جاؤ, وہ مسئلہ پہلے بیان ہوا, لا تدخلوا بیوتا غیر بیوتکم حتی تستانسوا, کسی کے گھر جاؤ تو بغیر اجازت کے گھر میں داخل نہ ہو, اور یہاں گھر کے اندر کے لیے لوگوں کے لیے حکم ہے, یہ وہ لوگ ہیں جو چھوٹے بچے ہیں. اسی لیے امام قرطبی رحمت اللہ علیہ فرماتے ہیں کہ بعض محدثین نے لکھا ہے کہ 4 سال کے بچے کو بھی سکھاؤ. ہمارے حضرت مولانا غلام رسول بوڑسری صاحب نور اللہ مرکدہ فرماتے تھے اب تو پھل پکنے سے پہلے ہی پک جاتے ہیں. نہیں بات سمجھے آپ لوگ, شاید پھل پکنے سے پہلے, اب تو پاؤڈر سے پکاتے ہیں نا, اور بچے بھی ابھی تو بالغ ہونے سے پہلے ہی بالغ ہو جاتے ہیں, پھل پکنے سے پہلے ہی پک جاتے ہیں, ان کو کہنے کی کوئی ضرورت نہیں. ابھی ایک آدمی نے اپنی مسجد کے ایک مصلی نے مجھے بتایا, اور بچے کو فون کھیلنے کے لیے 8 سال کا بچہ آیا اور اس کے فون کو دیکھا تو پورا فونوگرافی یعنی ایسے ایسے گندے اور ننگے ویڈیو سے بڑا ہوا ہے. 5 سال کا بچہ کیا ہے, اس لیے اب پھل تو کیا ہے پکنے سے پہلے ہی. اس لیے امام قرطبی فرماتے بعض محدثین کا رجحان نقل فرماتے ہیں کہ ان کو بتلاؤ سکھلاؤ 4 سال کے بچے کو بھی کہ نوک کیے بغیر اجازت لیے بغیر روم میں نہیں آنے کا. ہاں اب یہ 3 مرات ہے, ایک تو نماز فجر سے پہلے عام طور پر غلام اور باندی اٹھ جاتے ہیں اور گھر کے کام کاج کیا کرتے ہیں وہ شروع کر دیتے ہیں, گھر کے کام کاج شروع کر دیتے ہیں. ہمارے یہاں ساؤتھ افریقہ میں دیکھو کام والی آ جاتی ہے تو سارے روم کو صاف کرنا شروع کر دیتی ہے, فجر سے پہلے ہی آ جاتے ہیں. बस कामकाज शुरू हो जाता है। तो ये मसला बयान किया है फजर से पहले का, दोपहर के वक्त का और ईशा के बाद का, इसलिए कि आम तौर पर इंसान का सतर कभी खुल जाता है, नींद में पता नहीं चलता है। अब यहां तो चूंकि ठंडी है, आप सोचेंगे हम तो भाई लुंगी वुंगी पहनते नहीं है, क्योंकि अब तो यहां तो ठंडी है तो नाइटी वगैरह रात की जो होती है वो पहन के सोते हैं, तो कोई खुलने का मसला तो नहीं है। मैंने पहले बतलाया आम तौर पर ये कुरान अरब लोगों के हालात को बयान फरमा रहे हैं, चूंकि वहां गर्मी ज्यादा होती है, इसीलिए मुहद्दिसीन ने लिखा है कि फजर में उठने के बाद जब तुम या कैलोला से उठने के बाद, जब उस जमाने में तो टैप नहीं होते जनाब वजू करने के लिए, वो डिश पानी होता था का, उसके अंदर में हाथ न डालो, इसलिए कि पता नहीं रात में तुम्हारे हाथ ने रात कहां गुजारी। तुम्हारे हाथ में चूंकि गर्मी का जमाना होता था, गर्मी का जमाना होता था और गर्मी में पसीना ज्यादा होता था, तो कभी खुजला दिया हो आपने सतर की जगह में, आम तौर पर वो लोग पानी के जगह पर पत्थर इस्तेमाल करते थे। क्या इस्तेमाल करते थे? इसीलिए तो अल्लाह ने अंसार वालों की, कूबा वालों की तारीफ की कुरान में, उस मसले में जो पानी और पत्थर दोनों इस्तेमाल करते थे इस्तिंजा के अंदर में। अब तो टिशू है, बकौल हमारे हजरत शेख यूस साहब नवर अल्लाह मरकदहू के, अंग्रेज ने कुछ नहीं किया सिवाय टिशू पेपर के, कम से कम इतना तो किया कि टिशू, वरना हमारी टॉयलेट तो वैसे ही ब्लॉक हो जाती है रोजाना। समझ में बात आ रही है? तो कहा वो कहा रात में हाथ गुजरा हो तुम्हारा और वहां नापाकी, अगर पत्थर इस्तेमाल किया है नंबर टू के लिए जी, पाखाना के लिए अगर आपने साफ करने में पत्थर इस्तेमाल किया है, तो कुछ ना कुछ तो नापाकी रह जाती है बनिस्बत धोने के। धोने में जरा फर्क ज्यादा होता है पत्थर इस्तेमाल करने के। इसीलिए तो मुहद्दिसीन ने वहां पर इख्तलाफ किया कितने पत्थर इस्तेमाल करने चाहिए फुकहा ने। तो ऐसी सूरत में अगर गंदगी लगी हुई और पसीना निकले, तो वो गंदगी पसीने के साथ हो तो गीली हो जाए और आपने रात में खुजलाया, एहतियात इसमें है कि आप सुबह वजू करने के लिए जाएं तो पहले पानी डालकर हाथ को धोए, अगर तुमने उसमें डाल दिया तो हो सकता है पानी ही नापाक हो जाए, वजू ही सही ना हो तुम्हारा। सारे मसाइल बयान किए मौत, इसलिए अरबों का रिवाज था कि वो इस तरह चादर और कर, यानी चादर पहनकर या लुंगी बांधकर, गर्म मुल्कों में ऐसा ही होता है, लुंगी पहनकर सो जाते हैं। एक मसला और सुन लो, बहुत सारे लोग इसमें गलती करते हैं। फुकहा ने लिखा है जो लिबास तुम रात में पहनकर सोवो, उस लिबास को पहनकर तुम फर्ज नमाज के लिए ना आओ, मकरूह है। आदमी नाइटी पहनकर सोता है और नाइटी पहनकर नमाज में भी आता है, क्या मालूम उस नाइटी में क्या पाकी नापाकी का ख्याल। इसलिए हमारे हजरत मुफ्ती इस्माइल साहब वाड़ी वाला नबर अल्लाह मरकदो फरमाते थे कि ये लिबास क्या नाइटी पहनकर कभी शादी में जाता है? कभी शादी में जाता है नाइटी पहनकर? नहीं जाता है। तो फिर अल्लाह के सामने नाइटी पहन कर आता, शर्म नहीं आती तुझे? हां, जहां लिबास पहनने का रिवाज हो, लुंगी पहनने का, जैसे हमारे बांग्लादेशी भाई है वो लुंगी पहनते रहते, दिन में भी पहनते हैं, पूरा दिन भी इजार की जगह लुंगी पहनते, रात में भी पहनते, तो उनके लिए ठीक है, क्योंकि उनका तो शादी में भी देखा बहुत सारे लुंगी पहन के आ जाते। लेकिन याद रखो, जहां कहीं ये मसला हो कि ऐसे लिबास पहनकर तुम दुनियावी फंक्शन में नहीं जाते, अल्लाह के सामने क्यों आते हैं? वहां तो खुदू ज़ीनतकुम इंद कुल्ली मस्जिद इंद कुल्ली सलात, अच्छे लिबास पहनकर मस्जिद में आया करो। ये इसीलिए मुहद्दिसीन फरमाते हैं ये तो अरब लोगों की आदत थी फजर से पहले सोने की, यानी रात में सोने की, फजर से पहले तक, और कहलुला में दोपहर में सोना और ईशा के बाद। आमतौर पर बच्चे तो सो जाते हैं ईशा के बाद लेट तक, लेकिन शुरू बिगिनिंग में अगर कोई जल्दी सो गए, मां बाप बूढ़े लोग,
لیکن محدثین ایک بات فرماتے ہیں یہ حکم عرب لوگوں کے اعتبار سے ہے, ضروری نہیں انہی تین اوقات میں ہو, اور کوئی بھی وقت میں کسی ملک کے لوگوں کا سونے کا ٹائم کچھ اور ہو تو وہاں پہ مسئلہ اس بدل جائے گا.
وہ میری بات نہیں سمجھ رہے ہیں. عرب کے حساب سے یہ بات صلاح سغرات لکم ہے, لیکن اگر اور کوئی جگہ ملک میں ایسا ہوتا ہو کہ وہاں فجر کے بعد سونے کا رواج ہو تو ان کے لیے پھر مسئلہ دوسرا ہوگا. یاد رکھیے یہ بات. محدثین مفسرین یہاں پر اس نقطے کو بیان فرماتے ہیں, فرمایا تین اوقات ہے. اب ایک اور مسئلہ یہاں پر اس آیت سے مفسرین نے لکھا ہے کہ عام طور پر کبھی کبھی لنگی اوپر تک چڑھ جاتی ہے, ران تک
لنگی چڑھ جاتی ہے, تو ران بھی ستر میں داخل ہے, تھائی جس کو کہتے ہیں. امام اعظم امام ابو حنیفہ رحمت اللہ علیہ کے یہاں نی بھی ستر میں داخل ہے, یاد رکھو. ناف سے لے کر نی کے نیچے تک ستر میں داخل ہے. امام شافعی وغیرہ فرماتے ہیں نی جو ہے وہ ستر میں داخل نہیں ہے, لیکن حدیث پاک کے الفاظ سے پتا چلتا ہے لا تنظروا الى فخذی حیین ولا میتین, زندہ کی ران بھی نہ دیکھو مردے کی بھی نہیں. جیسے میں نے کل کہا تھا کہ وہاں غسل دیا جاتا ہے تو ایکسٹرا لوگ بھی کھڑے ہو جاتے ہیں دیکھتے رہتے ہیں, کبھی ستر کھل گیا, تھوڑا دور رہو تاکہ تمہاری نگاہ ستر پر نہ پڑ جائے, جو ضرورت کے لوگ ہیں وہاں کھڑے رہے, جتنے ضروری لوگ ہیں اتنے کھڑے رہے. اور عام طور پر ہمارے ینگسٹرز دے واچ فٹ بال,
کیا کرتے فٹ بال, والی بال, فٹ بال,
کرکٹ وغیرہ, تو عام طور پر فٹ بالرز کی بھی ران کھلی ہوتی ہے,
یاد رکھو.
ایک گھنٹہ تم ان کو دیکھ رہے ہو تو ایک گھنٹہ تم ستر کو دیکھ رہے ہو,
گناہ ہوگا. فقہاء نے لکھا اس مسئلے کو اس حدیث کی روشنی میں لا تنظروا الى فخذ حي, یہ ران جو ہے نا نی سے اوپر کا حصہ ستر میں ہے, اسے پارٹ آف دا ستر. یونگسٹرز کو تو اس بات کا بڑا شوق ہوتا ہے, دیکھتے رہتے ہیں کون کتنا کودتا ہے, کون کیا کرتا ہے, کون کیا کرتا ہے. یہ مسئلہ بھی فقہاء نے بیان کیا ہے. خیر فرماتے ہیں ان تین وقتوں میں چونکہ ستر کا مسئلہ ہے, اور بھی اگر وقت ایسا ہو لوگوں کے لیے جس میں یہ مسئلہ ہو سکتا ہے تو وہاں بچوں کو احتیاط کہہ دیا جائے کہ بھائی روم میں نہ آنے کا. لیس علیکم ولا علیہم جناہم بعدہن, ان اوقات کے علاوہ جہاں سونے کے وقت ختم ہو جاتے ہیں تو آئیں بیٹھے بات کر, کوئی حرج نہیں. طوافون علیکم, کام کاج کرنا ہے, روم کے کاج صفائی وغیرہ, بچے بچیاں سب آتے رہتے ہیں, ابو کو نانا کو دادا کو دادی کو ملنے کے لیے, روم کے اندر میں سلام کرنے کے لیے, تو پھر آنے تو کوئی حرج نہیں ہے. اللہ انسان کے کیسے کیسے حقوق کو بیان کرتا ہے اندازہ نہیں کر سکتے. نبی اکرم صلی اللہ علیہ وسلم نے بھی ایسی ایسی باتیں بیان فرمائی انسان کے لیے کہ تاکہ انسان نقصان, جیسے کہتے ہیں ایک بار ایک صحابی وہ ایک شوز پہن کر چل رہے تھے, اللہ کے نبی نے فرمایا پہننا ہے تو دو پہنو یا تو پھر دونوں نہ پہنو, اس میں تمہارا نقصان ہے, تم گر جاؤ گے. ایسے کئی مسائل ہیں اللہ کے نبی صلی اللہ علیہ وسلم نے بیان فرمائے. اسے معلوم ہوتا ہے کہ قرآن کریم جو ہے یبین اللہ لکم الآیات واللہ علیم الحکیم, اللہ جانتا ہے اور اسے پتا ہے کون سا مسئلہ انسان کے لیے کہاں فائدہ دیتا ہے, وہ حکمت والا ہے. وَإِذَا, یہ تو مسئلہ ہو گیا نابالغ بچوں کا, جو بچے بھی بالغ نہیں ہوئے, جیسے اوپر آپ نے پڑھا لم یبلغ الحلم, لیکن اب آگے جو آئے تھے وَإِذَا بَلَغَ الْأَطْفَالُ مِنْكُمُ الْحُلُمْ, یہ حلم کی عمر کو پہنچ جائیں. امام شافعی رحمت اللہ علیہ اور ہمارے صاحبین امام محمد امام ابو یوسف رحمت اللہ علیہ فرماتے بعض مرتبہ احتلام سے پتہ نہیں چلتا ہے کہ بالغ ہوا نہیں ہوا, چونکہ مردوں کے لیے بچوں کے لیے بالغ ہونے کی نشانی احتلام ہے, ریپ ڈریم ہے, اور بچیوں کے لیے حیض کا شروع ہونا ہے, یہ اس کی بلوغت کی سائن ہے. لیکن امام شافعی, امام ابو یوسف, امام محمد رحمت اللہ علیہ فرماتے ہیں کہ 16 سال کا لڑکا اور 15 سال کی لڑکی, اشارہ کیا اس بات کی طرف, 16 سال کا لڑکا ہو جائے یا لڑکی 15 سال کی ہو جائے تو اس پر بلوغت کا حکم لگا دیا جاتا ہے. امام طحاوی نے تو اس کو ذکر کیا ہے, اور امام اعظم امام ابو حنیفہ رحمت اللہ علیہ کیا لڑکا 18 سال کا ہے اور لڑکی 17 سال کی, انہوں نے یہ عمر بیان کی ہے. لیکن فتویٰ صاحبین کے قول پر ہے 15 سال 16 سال والا, اسی لیے جب بچہ بالغ ہو جاتا ہے تو پھر اس پر نماز وغیرہ کے حکم لگا دیے جاتے ہیں. وَإِذَا بَلَغَ الْأَطْفَالُ مِنْكُمْ الْحُلُمَ, کچھ بھی ہو مسئلہ تو یہی ہے کہ بچہ بالغ ہو جائے اس کو بھی سکھاؤ. فَلْيَسْتَعْذِنُوا كَمَا اسْتَعْذَنَ الَّذِينَ مِنْ قَبْلِهِمْ, وہ بھی اجازت لے کر آئے جیسا کہ ان سے پہلے لوگ پرمیشن لیتے تھے. یا تو ایسے ہی آ جاتے ہیں, شادی شدہ بچیاں بچے سب آ جاتے ہیں بغیر نوک کیے ہوئے, 10 سال کا, 12 سال کا, 15 سال کا لڑکا سب داخل ہو جاتے ہیں. قرآن کا حکم سنیے, اس میں دونوں طرف ادب سکھایا جا رہا ہے, کہیں بچے غلط مطلب نہ لے لیں, سمجھ میں آئی بات, یا ان پر غلط اثر نہ پڑے ماں باپ کا. یہ بھی ایک تعلیم ہے جو قرآن سکھاتا ہے ماں باپ کی طرف سے بچوں کو, تاکہ وہ پھر اپنے بچوں کو سکھائیں. گھر میں یہ بات بیان کرنی چاہیے, کہاں ہمارے پاس فرصت ہے ایسی باتوں کا بیان کرنے کا. یہ بھی ایک مسئلہ ہے, ایک ایک مسئلہ اپنے بچوں کو سکھانا چاہیے کہ بیٹا بیٹی, بیٹا بیٹی سنو, قرآن یہ کہتا ہے. اور بالغ ہو تو ان کو تو سمجھ میں آ جائے گا, ان کو بھی سمجھائیں. یہاں پھر اللہ کہتے ہیں کذالک یبین اللہ لکم آیاتی, بالغ بچوں کے لیے, بالغ بچیوں کے لیے بھی یہی بات ہے. پھر کہا واللہ علیم الحکیم, 3 بار لائے اللہ کے, اللہ تعالیٰ اللہ جانتا ہے, حکمت والا ہے, تمہارے فائدے کے لیے ہیں یہ باتیں. 70 کے بارے میں کتنا احتیاط ہے, 70 کے بارے میں کتنا احتیاط ہے. والقواعد من النساء اللاتي لا يرجون نکاحا فليس عليهن جناح ان يضعن ثيابهن غیر متبرجات بزینہ, جو بوڑھی عورتیں, اللاتی لا یرجون نکاحن, جن کا حیض بن ہو گیا ایک تفسیر میں, یا جن کو نکاح کی یا اولاد کی کوئی امید نہیں ہے, بوڑھی ہو چکی ہے, 70 سے اوپر بوڑھی ہو گئی, اور وہ گھر کیا کہہ رہے ہیں, گھروں میں اپنے کپڑے نکال دیں, دوپٹہ نکال دیں, گھر کے اندر میں دوپٹہ نکال دیں, یا پھر ایکسٹرا جو کپڑے ہیں جو 70 کے علاوہ وہ نکال دیں. عورتوں کے لیے تو پتا ہے صرف چہرہ, پام اور پیر, اینکل کے نیچے کھلا, باقی تو سب کے سب 70 ہے, سب کے سب 70 ہے, پورا بدن. اس لئے عورت کا معنی ہی, جیسے یہاں سلاس عورات, عورات کا معنی 70, عورت کا نام ہی 70 ہے, اس کی آواز بھی 70. شاید ماں بہنیں بیٹیاں گھر پر سنتی ہو, سنتی ہے الحمدللہ, کہ عام طور پر دروازے پر کوئی آتے ہیں اور ہسبینڈ گھر میں نہ ہو تو قرآن اور اللہ کے نبی کیا فرماتے ہیں کہ ان کو ذرا تاکید والی آواز سے, نہیں ابھی, ایسا نہیں, ہاں ابھی حاجی صاحب نہیں ہے, بعد میں آ جانا, ایسے الفاظ سے بولتے ہیں تو سامنے والے کا دل تو پگھلتا ہے. اگر کسی کا دل ہی بیمار ہو, جبکہ اللہ کا نبی جانتا ہے اس مسئلے کو, وہ بیان کر دیتا ہے, آؤ چائے پیو, آؤ بیٹھو, یہ سب ممنوع ہے. ایسے الفاظ سے کہو کہ بھائی ابھی چلے جاؤ, ہسبینڈ نہیں ہے. آواز بھی ایسی بنانا چاہیے, عورتوں کی آواز بھی کیا ہے, 70 ہے, کیا ہے, 70 ہے, یاد رکھو. اس لیے
फरमाते हैं अगर ऐसी औरतें हो जो बहुत बूढ़ी हो गई हो, बहुत बूढ़ी हो गई हो, ऐसी सूरत के अंदर में फालतू कपड़े जिसको हम कहते हैं एक्स्ट्रा
एक्स्ट्रा जिसे बुरके है
एक्स्ट्रा कपड़े, तो वो ठीक है। लेकिन अगर अल्लाह आगे कुछ और इशारा कर रहे हैं, क्या कह रहे हैं, फलेस अलैहिन जुनाहु यदान गैर मुतबर्रिजातिन बिज़ीना, वो जीनत को खोलने वाली न हो। 70 साल की बुढ़ी फिर मेकअप लगा करके 25 साल लड़की की तरह एक्ट करे तो ये सही नहीं है। गैर मुतबर्रिजातिन बिज़ीना, अल्लाह खुद कह रहे हैं वाई यस्ताफिफना, अगर वो भी छुपा ले बुढ़ी औरतें भी तो खैरुल लहुन्ना। मालूम होता है पर्दे का हुक्म बहुत लाजमी है। ये तो बूढ़ी को कहा जा रहा है, तो फिर जवान को तो बदरजे अल्लाह पर्दा करना है। वाई यस्ताफिफना, ये मसाइल सुलूक में हजरत थानवी रहमतुल्लाह बयान कुरान में फरमाते हैं खैरुल लहुन्ना, अगर बूढ़ी औरतें भी अपने बदन को छुपाए हाइड द बॉडीज इन द ओल्ड एज ऑल्सो बेटर फॉर देम, लेकिन कोई भी काम ऐसा न करें जिसमें उसकी जीनत हो। जीनत की बहुत सारी सूरतें, मेकअप ही जरूरी नहीं, अगर बदन के ऊपर कोई खुशबू लगा के बाहर निकल, वल्लाहु समीउ, ये तो घर के अंदर का मसला है, बाहर तो है ही। वल्लाहु समीउ अलीम, अल्लाह सुनता है और जानता है, उसको पता है। आखिरी आयत में अब जैसे ऊपर इस्तेजान का मसला, अब यहां इस्तेजान खाने के बारे में, किसके घर खाना खा सकते हैं किसके घर खाना नहीं खा सकते हैं, बिना इजाजत परमिशन के बगैर खाना खा सकते हैं नहीं खा सकते। कुरान करीम में बयान फरमा लैसा अलल आमा हरज वला अलल अअरजी हरज वला अलल मरीज हरज। पहले जमाने में हजरत मुजाहिद रहमतुल्लाह अलैह फरमाते हैं लोग नाबीना के साथ या इस तरीके से डिसेबल के साथ या इस तरह बीमार के साथ बैठकर खाने को पसंद नहीं करते थे। और हजरत सईद जुबैर फरमाते हैं बाज लोग ऐसे बीमारों को दूसरे रिश्तेदारों के यहां छोड़ कर आ जाते थे, तुम खिलाना इसको हम पैसे दे देंगे, घर में उनके साथ बैठकर खाने को पसंद नहीं फरमाते थे। नहीं समझे मेरी बात, यही आजकल तो है ना, ये ओल्ड एज क्या है, ये ओल्ड होम बोलते हैं ना, ओल्ड होम बोलते हैं ना इसको, ये ओल्ड ऐसा है तो हमारे उस्ताद कहते हैं ओल्ड ऐसा है, इतना जबरदस्त बिल्डिंग है तो नया कैसा होगा, कह रहा हूं बोलते ना इसको, वहां देखो बिचारे कितने मुसलमान बूढ़ी औरतों को हमने देखा, हमने कहा गए थे ड्यूसबरी में, वो बेचारा बिल्कुल आखिरी स्टेज देखो, उसको छोड़ दिया था वहीं पर केयर होम में, या वही करते रहे, बच्चों के पास टाइम देता रहा केयर होम। अल्लाह कुर्बान जाए इस्लाम पर, इस्लाम ने मुसलमानों को कैसे कैसे तरीके और अदब सिखाए हैं, अपने माँ बाप के साथ कैसे सलूक, क्या फरमाया, माँ के पेट के माँ के कदम के नीचे जन्नत है भाई, किधर तलाश कर रहा है तू, वहां जन्नत तो उधर है, वो किसी बुजुर्ग के पास जाता रहता है दुआ के लिए, दुआ करना दुआ करना दुआ कर, दुआ तो उधर है तेरे घर में, दुआ तो तेरे घर में है, बाप वहां है, वो जन्नत का दरवाजा है ना, जानो उसके पास, कहना मेरे सर पर हाथ रखे मेरे लिए दुआ करो, दुआ का दरवाजा। हमारे उस्ताद मोहतरम फरमाते थे गुलाम साबुर शरीफ नंबर अल्लाह मरकदो तफसीर में फरमाया अंबिया के बाद, अंबिया के बाद अगर किसी की दुआ जल्द कबूल होती है तो मां बाप की दुआ है। क्यों, कुरान में, कुरान में, और मैंने आपको पहले बयान किया था मुफ्ती तकी साहब दाम बरकातों का वीडियो आज तक मौजूद है, वहां मदीना मुनव्वरा में बैठे हुए किसी ने सवाल किया हजरत से, हजरत मां बाप की दर्जा ज्यादा है या उस्तादों का, आज तक हम तो यही पढ़ते रहे ना उस्ताद का दर्जा ज्यादा है, तो हजरत ने भी फरमाया कि उस्ताद जिन्होंने, और हमारे उस्ताद कहते थे गोया माँ बाप दुनिया में लाए, उस्ताद पढ़ा करके कहां ले जा रहे हैं, जन्नत में ले जा रहे हैं, तो वो दर्जा बढ़ा है, लेकिन वहां पर हजरत मुफ्ती सईद साहब पालनपुरी रहमतुल्लाह ने बैठे हुए थे, मुफ्ती साहब की पहले पहचान नहीं थी, तो उन्होंने कहा नहीं आप गलत कह रहे हैं मुफ्ती साहब, कुरान से मां बाप का सबूत है, नस कतई से कुरान की आयत से मां बाप का सबूत है, तो मां बाप का दर्जा बड़ा है। अल्लाह अकबर। तो मुफ्ती तकी साहब ने जब दलाइल सुने तो खड़े हो गए, आप कौन है? कहा मोहम्मद सईद हूं, दारुल देवबंद से पालनपुरी। एकदम मुलाकात हो गई। मालूम होता है मां बाप को लोग पहचानते नहीं है। कुर्बान जाऊं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम शान, उन्होंने कैसे कैसे फजाइल बयान किए मां बाप के लिए। फरमाया तो मुजाहिद रहमतुल्लाह अलैह कहते हैं कि बाज लोग अपने बीमार डिसेबल जो बेचारे चल नहीं सकते उनके पास बैठकर खाने को पसंद नहीं फरमाते, उनको केयर होम में रख दिया या किसी और के हवाले कर दिया, या अगर इस तरह वो नाबीना हो गए आखिरी उम्र में देख नहीं सकते तो फिर उनके पास जा करके खाना रख देते हैं, उनके पास बैठ के लुकमा नहीं खिलाते बेचारे। वो आला मरीज, बीमार के पास भी यही मसला है। वला अनफुसिकुम, तुम्हारी जात में भी ये अंताकुलू मिन बुयूतिकुम, तुम अपना खाना, बीमार लोग भी और अपाहज लोग भी, नाबेना लोग भी, ये लोग क्या करें, खाना जहां बैठकर जहां खाना हो खाए, अंताकुलू मिन बुयूतिकुम, अपने घरों में तो खाओ लेकिन अपने बाप के घर में भी खाओ, इजाजत है। कौन जाता है बाप के घर? बेचारा एक हफ्ते तक इंतजार करता रहता है। हमारे घोड़े लोगों के यहां तो जाते ही नहीं है, मर जाते हैं तो खबर देते हैं तेरा बाप मर गया। ये केयर होम तो शायद अभी पाकिस्तान और बांग्लादेश और इंडिया में भी खुल गया, मैंने ऐसा सुना है, वहां तो ऐसे पहले था नहीं, वो तो मां बाप को उठा उठा कर हॉस्पिटल ले जाते थे, अब वही भी खुल गया। अल्लाह हू अकबर। जिसके बारे में कह रब्बी रहम हुमा कमा रब्बयानी सगीरा, तू बच्चा था तेरा बाप ने तुझे उठाया, ले गया डॉक्टर के पास, ले गया मदरसा, ले गया तुझे किचन में खिलाने के लिए, दूध उठा उठा के पिलाया तेरी मां ने, अब बुढ़ापे में ये बच्चे हो गए मां बाप, चलने के काबिल नहीं रहे, जैसे तेरी हालत थी, तू चलता नहीं था, बात नहीं कर सकता था, तुझे खाने की जरूरत, तुझे नेपी चेंज करने की जरूरत, गुस्सल की जरूरत, उठा उठा कर ले जाते थे, वही बच्चा बुढ़ापे में जब बाप बच्चे की तरह हो गए तो ये बच्चा जवान होकर मां बाप को ठुकराता है, जबकि अल्लाह कह रहे हैं कुरान में रब्बिर हम हुमा कमा रब्बयानी सगीरा। इसलिए खुशी में गमी में हर तरह अपने मां और बाप के साथ शरीक होना चाहिए। खाली ईद के दिन जाके मिल के आ जाए कैसे होते बेटी खर, नहीं, हर वक्त खबर लो मेरे मां, अगर जब अकेले रहते हैं बीवी बच्चों के साथ, लेकिन जाकर दिन में एक दो बार देख कर आओ मां की तबीयत कैसी है, बाप की तबीयत कैसी है, सब ठीक ठाक तो है। कितने हमने वाकिया सुने, वो बेचारे बाप यूज भरी बाटली में दो दिन तक वो बाथरूम में पड़ा रहा, बॉडी बिल्कुल गंद, बिल्कुल उसमें से बदबू आने लगी, किसी को पता नहीं, अरे तेरे बाप दो तीन दिन से मर चुका है, टाइम नहीं हमारे पास बाप को फोन करने की, खबर पूछने की, या उनके लिए कुछ पका के ले जाने की, जबकि अल्लाह के नबी फरमाते हैं तेरे शोरबे में खाने में थोड़ा एक्स्ट्रा डाल दे ताकि तू पड़ोसी को दे, ये नियत करेगा करेगी तो सदके का सवाब है, यहां तो तेरा बाप और मां है, उसको तू एक लुकमा दो लुकमा नहीं खिला सकता, वो बेचारा मोहताज है, बुढ़ापे में मां खाना पकाती है, कौन सिखाई यंगस्टर्स को? आज की यंगस्टर्स की हालत देखो, ये कुरान करीम कहता उफ़ लकुमा वला तन्हरहुमा, उफ़ का लफ्ज डिक्शनरी में उससे लोअर कोई लफ्ज ही नहीं है, ये आखिरी लफ्ज है। अल्लाह हिफाजत फरमाए हमारे नौजवानों की। कह रहे हैं अंताकुलु, मैं खत्म कर देता हूं वरना बात बढ़ जाएगी, अंताकुलु मिन बुयूतिकुम अव बुयूति आबाइकुम अव बुयूति उम्महातिकुम, ये अलग से क्यों बयान फरमाया? यूं कह देते अपने मां बाप के घर खाओ। बाज मरतबा मां की तलाक हो गई हो
और वो अलग रहती हो, अपने शोहर के साथ न रहती हो, या दूसरी इसकी शक्ल ये है कि मां की तलाक होने के बाद मां ने दूसरी शादी कर ली, तो बच्चों के लिए अपने मां, अगरचे बाप स्टेप फादर है लेकिन मां तो हकीकी मां है, तो अपने मां के यहां भी जाकर खाना खा सकता है। इसलिए इस मसले को अलग बयान फरमाया। मुफस्सिरीन फरमाते हैं बाप का घर भी खाना खाओ, मां के घर भी उनके साथ बैठकर खाओ, या अपने अबयूत इख्वानिकुम अपने भाइयों के घर में, अपनी बहनों के घर में, भाइयों के घर में जो मजबूत रिश्ता है, भाई जो है वो मजबूत रिश्ता है। कुरान करीम में हजरत मूसा अलैहिस्सलाम यही तो कह रहे हैं मेरे भाई को मेरे साथ कर दो, गमी और खुशी में भाई ही काम लगता है, बहन ही काम लगती है, तो बहन के घर जाकर बेतकल्लुक खाना खाओ, कोई हर्ज नहीं है, भाई के घर जाकर खाओ ताकि मोहब्बत बढ़े, रिश्तेदारी बढ़े। ये सब रिश्तेदारी बढ़ाने के बारे में भी है कि आपस में मोहब्बत बढ़े। अपने अमामिकुम चचाओं के घर, अंकल के घर, चूंकि ये भी एक ही तने का दरख्त, एक ही तने का फ्रूट है, एक दरख्त है बाप का और भाई, यानी बाप का भाई जो है वो चचा है, एक ही दरख्त के तो है। और माँ की और अम्मातिकुम और बाप की बहन जो है ये भी इसमें दाखिल, एक ही दरख्त के तो है, एक ही माँ बाप के भाई बहन है, इनके घर भी जाकर जाओ खाना खाओ ताकि तुम्हारा ताल्लुक बढ़े, तुम्हारी मोहब्बत बढ़े, वो तुमसे मोहब्बत करे, तुम उनसे मोहब्बत करे। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अर-रहीम शजनतुन मिनर रहमान, रहीम निकला है रहमान से, मन वसलक वसलतहु वसलतहु वमन कता का कतातहु कमा कहा रवा तिर्मिजी, फरमाया रहम जो है रिलेशनशिप ये रहमान से निकला है, जो जोड़ेगा मैं उसको जोड़ूंगा, जो तोड़ेगा मैं उसको तोड़ूंगा। अबयूत अखवालिकुम अबयूत खालातिकुम, अपने मामू के घर जाओ खाना खाने के लिए, या अपने खालातिकुम खाला के घर जाओ, इसलिए कि अल खालतु कल खाला किसकी तरह है, मां की तरह है। कौन पूछता है खाला होगा, कौन पूछता है? पूछता है? कोई नहीं पूछता, देखकर भागता है। अल्लाह हिफाजत फरमाए। वो एक ही मां, तेरी मां और उस खाला का खून एक है, वो मां के दर्जे में है। सहाबी आए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, गुनाह हो गया उससे, उससे गुनाह हो गया, तिर्मिज़ी शरीफ हदीस उससे गुनाह। फरमाया तेरी मां जिंदा का नहीं, तेरी खाला वहां जाओ, खाला की खिदमत करो, अल्लाह ताला खाला की खिदमत से तुम्हारी मगफिरत कर देगा। देखा खाला का दर्जा। कह रहे हैं औ मां मलक तुम मफातिहो सदीकिकुम, पहले जमाने में लोग सफर में जाते थे दो दो महीने तीन तीन महीने, हजरत आयशा फरमाती रजी अल्लाह ताला ना नबी सल्लल्लाहु अलैहि वसल्लम वगैरह, तो घर की चाबियां किसी लोग को दे जाते थे, भाई ये हमारे घर को जरा देख लेना, लुक आफ्टर करना, खाना भी खा लेना। उस जमाने में लोग खाना नहीं खाते थे घर में, भाई ये तो किसी का मकान, हम क्यों खाना खाएं, तो अल्लाह ने उसको भी खोल दिया, चाबी तुम लेकर जाओ नौकर चाकर को, उनको कह सकते हैं मेरे घर में खाना खा लेना, घर की सिक्योरिटी भी कर लेना और खाना वगैरह भी खाना। और सदीकिकुम दोस्तों के यहाँ, दोस्तों के यहाँ तो माशाल्लाह कोई नाम कहता नहीं, जाके खाते रहते हैं। हदीस में है कि दोस्तों को दावत देंगे माँ बाप को धक्का देंगे, कयामत के निशानियों में से है। लैसा अलैकुम जुनाहुन, तुम पर कोई गुनाह नहीं, अंताकुलु जमीयन औ अश्ताता, एक साथ मिलकर खाओ या अलग अलग खाओ। पहले जमाने में लोग अलग अलग खाने को पसंद करते थे, बात एक साहबी है फरमाया अल्लाह के रसूल आसूदगी नहीं, कुछ बरकत नहीं, फरमाया घर में खाना अलग अलग खाते हो या फिर एक साथ, फरमाया अलग अलग खाते हैं, फरमाया एक साथ। आप देखो ना अरब लोगों को ऐसे दस्तरखान बिछा देते हैं, खाना डाल देते हैं, सारे बैठ जाते हैं, खाना एक साथ खाते हैं, उसमें घर में बरकत होगी। लेकिन कोई ऐसा वक्त हो कि शोहर काम पर है, बीवी अकेली खा सकती है, कोई हर्ज नहीं है, एक साथ भी खा सकते हैं, अलग अलग भी खा सकते हैं। फिर फैदा दखल तुम बयूतन फसल्लिमु अला अनफुसिकुम तहियतन मिन इंदिल्लाह, आखिरी मसला, जब तुम घर में दाखिल हो तो तुम्हारी जात पर सलाम करो। क्या मतलब इसका अला अनफुसिकुम का? इसके दो मतलब बयान किए। एक मतलब तो यह है तुम घर में दाखिल हो और घर में कोई नहीं है, देयर इज नो वन इन द हाउस, कोई नहीं है, तो भी सलाम करो। क्यों?
یہ ادب المفرد میں امام بخاری رحمت اللہ علیہ نے ابن عمر رضی اللہ عنہ کی روایت نقل کی ہے، اللہ کے نبی نے فرمایا جب تم گھر میں داخل ہو اور کوئی نہیں ہے تو تم یوں سلام کرو، السلام علیکم، السلام علینا وعلى عباد اللہ الصالحین، یہ تمہاری ذات پر بھی سلام ہو گیا، اور ہو سکتا ہے گھر میں فرشتے ہو یا کوئی پاک مخلوق ہو، جنات ہو، سب کو سلام ہو گیا، اور اگر کوئی ہے تو وہ بھی تمہاری ذات پر کیسے بنا، تمہاری بیوی بھی تمہاری ہے، تمہارے بچے بھی تمہاری ذات سے ہیں، تو گویا تم سلام کرو گے نا تمہاری ذات کو ہی سلام کرو گے، تمہارے ماں باپ کو ہی کرو گے، تمہاری بیوی کو ہی کرو گے، تمہارے بچے کو ہی کرو گے، یہ بھولنا نہیں، جب بھی گھر میں داخل ہو بسم اللہ پڑھ کر دروازہ کھولو، بسم اللہ الرحمن الرحیم، اور پھر سلام کرو، تحیتم من عند اللہ، تحیہ کے معنی سلام ہے، یہ اللہ کی طرف سے دعا ہے، دعا خیر ہے، ہم نہیں سمجھتے سلام کا کتنا بڑا فائدہ ہے، تم گھر میں داخل ہو سلام زور سے کرو، اللہ تمہاں کیا کہتے ہیں، یہ تحیہ ہے، اچھی دعا ہے، مبارکتن طیبہ، اور گھر میں برکت ہوگی، گھر میں کیا ہوگی، برکت ہوگی، اسی لیے جب بندہ سلام کرتا ہے بسم اللہ پڑھتا ہے تو شیطان دوسرے سہول دوسرے چیلوں کو کیا کہتا ہے، اس گھر میں تو سونے کی بھی جگہ نہیں، کھانے کی بھی نہیں، پینے کی بھی نہیں، بھاگو، اس لیے کہ بندے نے تو بسم اللہ پڑھ لیا اور سلام کر لیا، اور آگے ایک اور ایک بار قل ہو اللہ احد بھی پڑھ لو تو گھر میں برکت بھی ہوگی، برکت تو ویسے السلام علیکم ورحمۃ اللہ وبرکاتہ، اللہ کے نبی صلی اللہ علیہ وسلم کے اور قرآن کے بتائے ہوئے، اللہ تو جانتا ہے نا کہ وہ برکت نہیں دے گا، تم سلام السلام علیکم ورحمۃ اللہ، تو سلامتی ہے تمہاری بیوی پر، بچوں پر سلامتی ہے، تمہارے بچوں پر اور برکت ہے گھر کے اندر میں، جھگڑے ختم ہوں گے، پریشانیاں ختم ہوگی، ایک دوسرے کے ساتھ جھگڑے ختم ہوں گے، کذالک یبین اللہ لکم الآیات لعلکم تعقلون، اللہ کھول کھول کر بیان کرتے شاید کہ تم عقل رکھنے والے ہو، کیا ہو، عقل سے بات سمجھو، اللہ عمل کی توفیق نصیب فرمائے، یا ارحم الراحمین یا ذا الجلال والاکرام، اللہ ہم سب کے گناہوں کو معاف فرما، اللہم صلی وسلم دائما ابدا علی حبیبک خیر الخلق کلہم، مبارک وقت میں اے ارحم الراحمین آقا جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم کو ستاروں سے زیادہ، زمین اور آسمان کی مخلوقات سے زیادہ، سمندر کی مخلوقات سے زیادہ، درختوں کے پتوں سے زیادہ، کنکر پتھر سے زیادہ، اے اللہ ہزاروں ملینوں ٹریلینوں درجہ زیادہ ہم سب کی طرف سے صلاۃ و سلام ہو جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کو، اے اللہ جنہوں نے بیان فرمایا للصائم فرحتان، روزے دار کے لیے دو خوشیاں ہیں، افطار کی اور اللہ سے ملاقات یعنی مرتے وقت، الہ العالمین ہم سب کو کلمہ نصیب کر دینا، اے اللہ خوشی والی موت نصیب کر دینا جس میں تیرا اعلان ہو، یا ایتھا النفس المطمئنہ ارجعی الی ربک راضیہ مرضیہ، اللہ بھی راضی بندہ بھی راضی، اے اللہ ایسی موت ہمیں نصیب کرنا، اے اللہ ہم سب کو ہم سب کی مغفرت فرما، اللہ ہمارے پاس کوئی عمل ایسا نہیں ہے جو تیرے دربار میں پیش کر کے ہم معافی مانگے، اے الہ العالمین، وہ تو بخاری شریف میں ہے کہ وہ تین آدمی جو غار میں چھپے تھے انہوں نے اپنے اعمال پیش کیے تھے، ہمارے پاس تو کوئی ایسا اخلاص والا عمل نہیں ہے، مولا تیرا قرآن ہے اس کی محبت میں بیٹھے ہیں، تو جتنا بڑا تیرا قرآن اتنا بڑا، اس قرآن کی برکت سے اے اللہ ہم سب کی مغفرت فرما، ہماری آل اولاد، ہمارے آل اولاد، ہمارے ماں باپ، بھائی بہن، رشتے دار، اقارب دور اور قریب کے، ماں باپ کے رشتے دار، بھائیوں کے رشتے دار، بہنوں کے رشتے دار، ہماری گھر والی کے رشتے دار، ہمارے رشتے دار جہاں کہیں جو بھی ہو، اے اللہ سب کی مغفرت فرما، پوری امت کی مغفرت فرما، پوری امت کی مغفرت فرما، یا اللہ فلسطین میں پریشانیاں، مسجد اقصی کو بند کر دیا ہے، اللہ تعالیٰ اس کے اوپن کھولنے کے لیے کوئی آسان صورت پیدا فرما، مسجد کی آباد فرما، اے اللہ اس کی حفاظت فرما، اس کی حفاظت فرما، اس کے آباد کرنے والے فلسطینی بھائیوں کی مدد فرما، نصرت فرما، ان کو بھی آباد فرما، ان کے دلوں کو مضبوط بنا، اے اللہ ہمارے گھروں میں سکون نصیب فرما، برکت نصیب فرما، رحمت نصیب فرما، جہاں کہیں جو بیمار ہو سب کو شفا عطا فرما، ظاہری باطنی بیماریوں سے سب کی حفاظت فرما، وصلی اللہ تعالیٰ علی سیدنا محمد وآلہ وسلم.